यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। कोरोना भाइरस संक्रमणबाट आज थप 12 जनाको मृत्यु। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या 207। काठमाडौँ उपत्यकामा आज 186 सहित देशभर 884 जनामा संक्रमण पुष्टि। आज 313 जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या 20,555। स्थानीय तहसंघको समन्वयमा नियमित रूपमा खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा दशैं पछाडि गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी। र अमेरिकाको दक्षिणी राज्यहरूमा लौरा आँधीका कारण 14 जनाको मृत्यु। अब समाचार विस्तारमा। कोरोना भाइरसको संक्रमणका कारण आज थप 12 जनाको मृत्यु भएको छ। आज 9 जना पुरूष र 3 महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 207 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज काठमाडौँ, भक्तपुर, ललितपुर र पर्सामा 2-2 जना, सिराहा, गोर्खा, कास्की र पाल्पामा 1-1 जनाको मृत्यु भएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा 11,516 जनामा परीक्षण गर्दा 242 महिला र 642 जना पुरूष गरी 884 जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 37,340 पुगेको मन्त्रालयले जनाएको छ। यस्तै आज काठमाडौँमा 155 जना, ललितपुरमा 19 जना र भक्तपुरमा 12 जना गरी उपत्यकामा मात्रै थप 186 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज थप 313 जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमणपछि निको हुनेको कुल संख्या 20,555 पुगेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यसैगरी आज देशभर सक्रिय संक्रमितहरूको संख्या 16,578 रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 8,035 जना रहेका छन्। यस्तै संक्रमितहरूमध्ये 175 जनाको आईसीयूमा र 22 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यसैबीच मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले शिशु तथा बालबालिकाहरूलाई लगाइने खोप सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकाय तथा खोप केन्द्रहरूलाई आग्रह गरेको छ। विभागका परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख झलक गौतमले लकडाउन अवधिमा स्थगित भएको दादुरा, रूबेला खोप र पोलियो थोपा खुवाउने कार्यक्रम सम्पन्न भएको जानकारी गराउनुहुँदै स्थानीय तह र प्रशासनसँगको समन्वयमा नियमित रूपमा खोप कार्यक्रम सञ्चालन गर्न सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्वास्थ्य कर्मीहरूलाई आग्रह गर्नुभयो।
अहिले यो असहज अवस्थामा पनि हाम्रो बाल स्वास्थ्यसँग सम्बन्धित कुनै पनि सेवाहरू रोकिएका छैनन्। असहज अवस्था भए पनि स्थानीय तह र प्रशासनसँग समन्वय गरी वैकल्पिक योजना बनाएर खोप सेवा नियमित रूपमा सञ्चालन गर्नुपर्ने हुन्छ र कतै बालबालिकाहरू छुटेको भए हामीले खोजेर खोप दिनुपर्ने व्यवस्था गर्नुपर्छ र त्यो म हाम्रा स्वास्थ्य कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र हाम्रा सबै स्वास्थ्य कर्मीहरूलाई अनुरोध गर्न चाहन्छु।
पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन थालेपछि देशका विभिन्न जिल्लाका स्थानीय प्रशासनहरूले संक्रमित क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेका छन् भने कतिपय ठाउँहरू सील गरिएको छ। समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण थप बढ़न नदिन कडाईका साथ निषेधाज्ञा लागू गरिएको र कतिपय जिल्लाहरूमा निषेधाज्ञा अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले पुनः एक साताका लागि जिल्लामा निषेधाज्ञाको समय थप गरेको छ। कोरोनाको संक्रमण बढ़दै गएपछि भदौ 19 गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। यसैगरी रूपन्देहीको बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालका केही सेवा बाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गरी अस्पतालबाट प्रदान भएका डायलसिस, सीटी स्क्यान र फार्मेसी सेवा बाहेकका सबै सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरेको जानकारी दिएको हो। नवलपरासी बर्दघाट सुस्ता पूर्वको दुमकौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ। केन्द्रमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। झापाको दमक नगरपालिकामा जारी लकडाउन फेरि एक साताका लागि थप गरिएको छ। कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गत साउन 32 गतेदेखि जारी गरेको लकडाउनलाई केही खुकुलो बनाउँदै भाद्र 20 गतेसम्म लम्ब्याउने निर्णय गरेको नगरपालिकाले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण फैलन थालेको भन्दै निषेधाज्ञा अवधि बढ़ाइएको छ। केही जिल्ला प्रशासन कार्यालयले त कहीं स्थानीय तहले पनि निषेधाज्ञा जारी गर्दै नागरिकलाई यसको पालना गर्न आग्रह गरेका छन्। कैलालीबाट संवाददाता भानुभक्त आचार्यको रिपोर्ट।
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै भदौ 14 गते मध्यरातसम्मका लागि जिल्लामा निषेधाज्ञा लागू गरिएको थियो। शुक्रबार बसेको सुरक्षा समितिको बैठकले 19 गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिश गरेको प्रमुख जिल्ला अधिकारी एकिराज बोहराले जानकारी दिनुभएको छ।
19 गते राति 12 बजे भोलिसम्म सधैँ छ, भोलि राति 12 बजेदेखि 19 गतेसम्म निरन्तरता।
डडेलधुरा जिल्लामा पनि निषेधाज्ञा आगामी 19 गतेसम्म थपिएको छ। जिल्ला स्तरीय कोविड 19 जोखिम व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय डुटीले पनि डुटीमा निषेधाज्ञा जारी गरेको छ। भदौ 14 गते राति 12 बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो। अन्य केही स्थानीय तहले पनि निषेधाज्ञा जारी गरिएको सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रहरी नायब परीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो।
पालिकाले पनि कतिपय ठाउँमा आफ्नो लेभलले गरिरहेको छ, पालिकाहरूले त्यसै जिल्लाले पनि कतै अलि हार्डको टफ होइन त्यसरी निषेधाज्ञा जारी गर्दै गरेको अवस्था चाहिँ हो।
कञ्चनपुरको बेलदाडी गाउँपालिकाले 2 नम्बर वडा शुक्रबारबाट एक साताका लागि सिल गरेको छ। समुदाय स्तरमै कोविड 19 को संक्रमण फैलिने आशंका देखिएपछि एक साताका लागि पूरै वडा सिल गरिएको हो। उता बेतकोट नगरपालिकाले पनि वडा नम्बर 3 मा रहेको सानमा दैजी बजारमा निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमितको चहल पहल बढेपछि कुनै पनि गतिविधि गर्न नपाउने गरी सिल गरिएको नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभएको छ।
छिमेकीहरूको होम क्वारेन्टाइनमा बस्नुभयो, उहाँ फेरि मलामी जानुभयो, त्यो गाडीमा अरू पनि गएछन्, त्यस कारणले गर्दाखेरि त्यो घर पनि ठ्याक्कै बजारमा भए हुनाले सलहरू सबै बन्द गर्ने अनि आवागमन बन्द गरेको छ।
अहिले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले संक्रमणको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिरहेका छन्। भानुभक्त आसरी, रेडियो नेपाल, कैलाली।
त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा दशैं पछाडि हुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ़न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो। परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा आफैले सञ्चालन गर्ने र सेमेस्टर परीक्षाको जिम्मा भने सम्बन्धित डीन कार्यालयलाई दिइएको छ। उहाँले मंगिर 15 वा 20 गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटा बीच सिन्धुपाल्चोकमा बाढ़ी पहिरोबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवं अस्थायी बसोबासको प्रबन्धबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो। जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानकर्षण भएको उल्लेख गर्नुहुँदै सम्बन्धित काम यथाशीघ्र अघि बढ़ाइने बताउनु भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर नेउपानेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*14## डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विश्रामपछि अब बाँकी समाचार। संसदीय सुनवाई समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाएको छ। सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव त्रय गेहेन्द्र राज भण्डारीलाई बेल्जियम र युरोपियन युनियन, तापस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनवाईका लागि पठाएको थियो। समितिको हिजोको बैठकले सो पदमा उहाँहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबूत प्रमाणसहित 10 दिनभित्र सूचना वा उजुरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मण लाल कर्णले जानकारी दिनुभयो। प्रस्तावित व्यक्तिको संसदीय सुनवाईबाट नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। नेपाली कांग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मत रूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताउनु भएको छ। सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आज गरेको नेपाली कांग्रेसको पुनर्जागरण अभियान वैचारिक नेतृत्व आन्तरिक लोकतन्त्र र जनआधारित संगठन विषयक प्रदेश दुईका कांग्रेस नेताहरूसँगको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा उहाँले आउँदो महाधिवेशनमा सर्वसम्मत रूपमा कांग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्ने बताउनु भएको हो। कोषाध्यक्ष यादवले पार्टीको विधान पालना नहुँदा कांग्रेस झन कमजोर हुँदै गएको उल्लेख गर्नुभयो। बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत प्रदेशमा 620 घर निर्माण सम्पन्न भएको जनाएको छ। कार्यक्रम अन्तर्गत काठमाडौँ उपत्यकाका 3 जिल्ला बाहेक प्रदेशका 10 जिल्लामा जम्मा 2,246 घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढ़ाएको थियो। सरकारले चितवनमा 766, मकवानपुरमा 650, धादिङमा 350, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, रसुवा र नुवाकोटमा 50-50 घर निर्माण गर्ने योजना अनुसार अघिल्लो आर्थिक वर्षमा 620 घर निर्माण सम्पन्न गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले यसबाहेक एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अति सीमान्तकृत जाति समुदाय माझी मुसहर तथा चेपाङ जातिका लागि एकीकृत बस्ती विकास गरिने भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर भुइँयालले जानकारी दिनुभयो। लमजुङको मस्याङदी गाउँपालिकाले युवाहरूलाई उद्यममा जोड्न उद्यमशील विकासको संचालनमा ल्याएको छ। कृषि पशुपालन र पर्यटनलाई विकासको मूल आधार मान्दै गाउँपालिकाले कार्यविधि नै बनाएर उद्यमशील विकास कोष संचालनमा ल्याएको हो। लमजुङबाट संवाददाता सरोज विश्वकर्माको रिपोर्ट।
लमजुङको मर्स्याङदी गाउँपालिकाले बेरोजगार युवाहरूलाई लक्षित गरी उद्यमशील विकास कोष सञ्चालनमा ल्याएको छ। विदेशबाट फर्किएका तथा स्वदेशमा बेरोजगार रहेका युवाहरूलाई कृषि पशुपालन तथा पर्यटन उद्योग मार्फत स्वरोजगार बनाउन बिना धितो बिना ब्याज 1,00,000 देखि 5,00,000 रुपियाँसम्म ऋण परिचालन गरेको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष 2076-77 50,00,000 कोष स्थापना गरी सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो।
युवाहरूलाई रोजगारीमा जोड्नको निम्ति कृषि पशु लगायत विभिन्न उद्यमहरूमा युवाहरूलाई जोड्ने र युवा रोजगार सृजना गर्ने उद्देश्यले गाउँपालिकाले गएको आर्थिक वर्षबाट यो युवा उद्यमशीलता विकासको शुरू गरेको छ। यसले थुप्रै युवाहरूलाई हामी पार्टनरसँग जोड्ने रोजगारीलाई सृजना गर्ने काममा यसले धेरै सहयोग पुर्याएको छ।
गाउँमा उद्यम सञ्चालन गरी पुँजी अभावका कारण विदेश पलायन हुन लागेका युवाहरूलाई पलायन हुनबाट जोगाउनुका साथै नयाँ उद्यम सञ्चालन गर्न चाहने युवाहरूलाई उद्यमको प्रकृति हेरेर ऋण परिचालन गरिएकोले युवाहरूलाई स्वदेशमै टिकाउन सफल भएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकको भनाइ छ।
उद्यम सुरु गरिसकेका र उद्यमबाट पुँजीको अभाव भएर फेरि पलायन हुनुपर्ने स्थितिको जुन युवाहरू हुनुहुन्थ्यो ती युवाहरूलाई स्वदेशमै टिकाउन सफल भएका छौँ। गत वर्षको हेर्दा चाहिँ प्रभावकारी नै छ।
गत आर्थिक वर्षमा कृषि पशुपालन र हस्तकला उद्योग सञ्चालनका लागि 72 आवेदन परेकोमा 18 फर्म छनौट गरिएको थियो, जसमध्ये 14 फर्मलाई कर्जा परिचालन गरिसकेको र बाँकी 4 फर्म COVID-19 कारण म्याथ थप गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत विष्णु प्रसाद दाहालले बताउनुभयो।
हामीले अघिल्लो वर्ष कर्जा प्रवाह गरेकोमा कृषि र पशु चाहिँ विशेष गरिएको छ भने त्यो बाहेकको एउटा चाहिँ हामीले ढाका बुनाई भनेर यो लोकल उद्योगको रूपमा ऋण कर्जा गरिएको छ।
उद्योग सञ्चालन गर्न चाहने युवाहरूको संख्या बढ्दै गएकोले गाउँपालिकाले यस वर्ष उद्यमशील विकास कोषको रकम 50,00,000 बढाएर 1 करोड़ पुर्याएको छ। गाउँपालिकाले कर्जा प्रवाह मात्रै नभई आवश्यक प्राविधिक परिचालन गर्ने, सिप सिकाउने तथा निगरानी गर्ने जस्ता कार्य गर्दै आएको छ।
देशका विभिन्न जिल्लामा भएको दुर्घटनामा 3 जनाको मृत्यु भएको छ। सुनसरी सदरमुकाम इनरुवा 9 बबिया स्थित भित्री सड़कमा आज मोटरसाइकल दुर्घटनामा परि 1 जना प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा 70 बलान घर भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवलदार विजय कुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो। यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका 1 भारतीय लरीको ठक्करले 1 टेम्पो चालकको मृत्यु भएको छ। बर्दीवास चोकमै रोकिराखेको टेम्पोलाई भारतीय नम्बरको लरीले ठक्कर दिँदा टेम्पो चालक बर्दीवास एक्का 40 वर्षीय टेकनारायण श्रेष्ठको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दीवासले जनाएको छ। यसैगरी सुर्खेतको चौकुने गाउँपालिकामा अरिंगालको टोकाईबाट गैराती एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चौकुने 6 का 7 वर्षीय बालक खगेन्द्र बयक रहेका छन्। बालक घर नजिकै रातीमाटे डाँडामा गाईगोरू चराउन गएका बेला उनलाई अरिंगालले टोकेपछि उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। विदेशमा अलपत्र 260 जना नेपाली आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिंगापुरको सिल्क एयरले 148 यात्रु र जजिरा एयरलाइन्सले कुवेतबाट 112 यात्रु तथा एक शव काठमाण्डु ल्याएको छ। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनतर्फ 3 अन्तर्राष्ट्रिय चार्टर्ड उडान रहेका छन्। यस्तै थप नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सले कुवेत र क्वालालम्पुर तथा हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङका लागि आजै त्यसतर्फ उडान भर्ने विमानस्थलले जनाएको छ। भोलि आइतबारका लागि 4 अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका रहेको छ। विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 8,42,500 नागेको छ। विश्वका प्राय सबै राष्ट्रमा फैलिएको कोरोना भाइरस संक्रमणबाट संक्रमित हुनेको संख्या 2,49,68,500 नागेको अवस्थामा संक्रमण मुक्त हुनेको संख्या 1,73,44,000 नागेको छ। कोरोना भाइरस तीव्र रूपमा बढ़िरहेको अमेरिकामा कुल संक्रमितको संख्या 61,03,800 नागिसक्दा 186,986 जनाको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा कुल संक्रमितको संख्या 34,77,200 नागिसक्दा 62,837 जनाको मृत्यु भएको छ। यसैगरी फ्रान्समा पनि कोरोना संक्रमितको संख्या वात्तै बढ़ेको त्यहाँका अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार प्रत्येक दिन 5,000 भन्दा बढ़ी संक्रमित भेटिएका छन्। मलेसियाले आगामी डिसेम्बर 31 तारीकसम्म निषेधाज्ञा लम्ब्याएको छ। अमेरिकाको दक्षिणी राज्यहरूमा गएको शक्तिशाली आँधीका कारण 14 जनाको मृत्यु भएको छ। लौरा नाम दिएको यस आँधीका कारण लुसियानामा 10 र टेक्सासमा 4 जनाले ज्यान गुमाएको बताइएको छ। प्रतिघण्टा 150 मिटरको गतिमा आएको आँधीका कारण व्यापक क्षति हुनुका साथै लाखौं मानिस अन्धकारमा बस्न बाध्य भएका छन्। बालबालिकाहरूको नाकमा कोरोना भाइरस 3 हप्तासम्म जीवित रहने एक अध्ययनले देखाएको छ। दक्षिण कोरियामा गरिएको अध्ययनले बहुसंख्यक बालबालिकामा मध्यम वा कुनै पनि लक्षण नदेखिए पनि उनीहरूबाट रोग सर्न सक्ने निष्कर्ष अध्ययनले निकालेको छ। अध्ययनले बालबालिका विद्यालय गएमा उनीहरूले सामाजिक दूरी र व्यक्तिगत सरसफाईमा धेरै ध्यान दिनुपर्ने सुझाव दिएको छ। जापानका प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्य अवस्थाका कारण पदबाट राजीनामा दिनुभएपछि विश्वका नेताहरूले चासो व्यक्त गर्नुभएको छ। जापानमा अहिलेसम्मकै लामो अवधि प्रधानमन्त्री पदमा रहनुभएका आवेले स्वास्थ्य अवस्थाका कारण पदमा नरहने घोषणा गर्नुभएपछि अमेरिका, चीन, जर्मन, रूस लगायतका देशका नेताहरूले आवे सच्चा देशभक्त नेता र छिमेकीहरूसँग सुमधुर सम्बन्ध कायम राख्ने बौद्धिक नेता भएको भन्दै उहाँको स्वास्थ्य लाभको कामना गरेका छन्। अफगानिस्तानको विभिन्न प्रान्तमा अविरल वर्षापछिको बाढ़ीका कारण एक हप्तामा कम्तीमा 160 जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण 13 प्रान्तमा गएको बाढ़ीले एक हप्तामा 3 मानिसहरूको मृत्यु भएको र अझै धेरै मानिस हराइरहेको बताइएको छ। आँधीका कारण धेरै घरहरू ध्वस्त भएका र हराइरहेकाहरूको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। अफ्रिकी राष्ट्र नाइजेरियामा भारी वर्षापछिको बाढ़ीका कारण एक हप्तामा कम्तीमा 45 जनाको मृत्यु भएको छ भने 2,26,000 मानिस विस्थापित भएका छन्। भारी वर्षापछिको बाढ़ीले त्यहाँ रहेका माटोका घरहरू भत्किएका छन् भने सड़क जलमग्न भएको बताइएको छ। बाढ़ीले सयौं बिघामा रोपिएको धानबाली पूर्ण रूपमा नष्ट गरेको पनि त्यहाँको सरकारले जनाएको छ।
हेटौडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ। कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण केही हप्तादेखि बन्द रहेको हेटौडा सिमेन्ट उद्योग स्थानीय प्रशासनको स्वीकृतिमा हाल सञ्चालनमा आएको उद्योगका महाप्रबन्धक प्रेम शंकर सिंहले जानकारी दिनुभयो। सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थ तथा जनशक्तिको अभाव नरहेको उल्लेख गर्दै महाप्रबन्धक सिंहले अहिले पूर्ण क्षमतामा नभई आंशिक रूपमा प्रतिदिन 9,000 बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योग सञ्चालन गरिएको बताउनुभयो। जुम्लामा व्यापारीले किसानको बगैंचामै पुगेर स्याउ खरिद गर्न थालेका छन्। कोरोना संक्रमणका कारण ठाउँ ठाउँमा रहेको निषेधाज्ञाका कारण कतै उत्पादित स्याउ बिक्री नहुने हो कि भन्ने चिन्तामा रहेका जुम्लाका स्याउ कृषकले स्याउ किन्न व्यापारी बगैंचासम्मै पुगेपछि राहतको महसुस गरेका छन्। जुम्लामा यति बेला कृषकलाई स्याउ टिप्ने र बाहिर पठाउने व्यस्तता रहेको छ। कतिपयले काठमाडौँ, नेपालगंज र सुर्खेत लगायतका शहरमा स्याउ निर्यात समेत गरिसकेको जुम्लाबाट संवाददाता सागर परियारले बताएका छन्। जुम्लामा प्रति केजी 40 रूपियाँदेखि 50 रूपियाँसम्म खरिद गरिएका स्याउ नेपालगंज र सुर्खेतमा प्रति केजी 100 भन्दा बढ़ी मूल्यमा बिक्री हुने गरेको छ। खोटाङको हलेसी माथिल्लो मालखुका सुविन्द्र गिरी लामो समयको काठमाडौँ बसाईपछि आफ्नो गाउँ फर्किएर कृषि पेशा शुरू गरेका छन्। राजधानी काठमाडौँ स्थित चाबहिलमा टेलरिङ व्यवसाय सञ्चालन गर्नुभएका गिरीले 32 लाख रूपियाँ लगानी गरेर दुग्धजन्य पदार्थ उत्पादन गर्न गाई फर्म, मासुका लागि स्थानीय जातको कुखुरा र टर्की फर्म स्थापना गर्नुभएको छ। उहाँले गाउँमा कृषि पेशाबाट पनि केही गर्न सकिन्छ भन्ने लागेर गाउँ फर्किएर फर्म सञ्चालन गरेको बताउनु भएको छ। पछिल्लो समय वैदेशिक रोजगार र स्वदेशकै अन्य रोजगार छाडेर गाउँ आएका युवाहरूले कृषि फर्म सञ्चालन गर्नेतर्फ आकर्षित हुने गरेको पाइएको छ। समृद्ध नेपाल सुखी नेपालीको सरकारको अभियानलाई यस्ता कामबाट टेवा पुग्ने कृषि क्षेत्रका विज्ञहरूको भनाई छ।
कोरोना भाइरसको महामारीका कारण यस वर्ष राष्ट्रिय खेलकुद परिषद राखेपको 57 वार्षिक उत्सवका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रम प्रभावित भएका छन्। विगतका वर्षहरूमा भदौ 13 गतेदेखि 1 सातासम्म तामझामका साथ मनाइने वार्षिक उत्सव यस वर्ष भने सामाजिक सञ्जालबाट शुभकामना आदान प्रदान गरेर मनाइएको राखेपले जनाएको छ। यसै गरी 57 राष्ट्रिय खेलकुद दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सम्पूर्ण खेलाड़ी, प्रशिक्षक, खेल संघका पदाधिकारी, खेल पत्रकार तथा सम्पूर्ण खेल प्रेमीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ। मन्त्री विश्वकर्माले विगतको प्रतिकूल समयका बावजूद पनि अग्रजहरूले खेल विकासमा जुन योगदान गर्नुभएको छ त्यो अविस्मरणीय रहेको बताउनुभयो। कोरोना भाइरसले नेपालसँगै विश्वको खेलकुद जगत प्रभावित भइरहेको बताउनुहुँदै मन्त्री विश्वकर्माले खेलकुदमा नयाँ चुनौती थपिएको र यो चुनौतीबाट चाँडै पार पाइने बताउनुभयो। राखेपका उपाध्यक्ष शिव कोइरालाले शुभकामना दिँदै कोरोना महामारीपछि नेपाली खेलकुद पुरानै लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो। 57 वार्षिक उत्सवका अवसरमा शुभकामना दिँदै राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले अब चाँडै नेपाली खेलकुदले विगतको भन्दा राम्रो नतिजा आत्मसात गर्ने विश्वास व्यक्त गर्नुभयो। कोरोना भाइरसको महामारीका कारण अहिले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएकाले वार्षिक उत्सवका औपचारिक कार्यक्रम हुन नसकेको राखेपले जनाएको छ। विगतमा स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार तथा सम्मान गर्ने परम्परा रहे पनि यस वर्ष कोरोनाको प्रभावका कारण सम्भव नभएको राखेपका प्रवक्ता कुलबहादुर थापाले जानकारी दिनुभयो। सन् 2027 एएफसी एसिया कप फुटबल आयोजनाका लागि 5 राष्ट्रले दावी गरेका छन्। एसियन फुटबल फेडरेशन एएफसीले शनिबार एसिया कप आयोजनाका लागि 5 राष्ट्रले दावी गरेको जनाएको छ। एएफसीले भारत, इरान, कतार, साउदी अरेबिया र उज्बेकिस्तानले दावी गरेको जनाएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक पालिका एक खेल मैदान निर्माण कार्यक्रम अन्तर्गत निर्माण भइरहेको स्थानीय माछापुच्छ्री माविको खेल मैदानलाई पुनः डिजाइन गरिने भएको छ। खेल मैदान स्तर उन्नतिका क्रममा गलत इन्जिनियरिङ भएको भन्दै स्थानीय युवाले आवाज उठाएपछि डिजाइन फेर्न लागिएको गाउँपालिकाका अध्यक्ष युवराज कुंवरले जानकारी दिनुभयो। स्थानीय युवाले दर्शकले प्याराफिटबाट खेल मैदानको केही भाग देख्न नसक्ने अवस्था रहेको भन्दै डिजाइन फेर्न माग गरेका थिए। खेल मैदान निर्माणका लागि संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट 50 लाख तथा गाउँपालिकाको तर्फबाट 5 लाख रूपियाँ बजेट विनियोजन भएको छ।
खेल समाचारमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। हाल प्रदेश 1 र 2 का अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहे। देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली रहे, केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा आज राति प्रदेश 1 र 2 का 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कोरोना भाइरस संक्रमणबाट आज थप 12 जनाको मृत्यु। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या 207। काठमाडौँ उपत्यकामा आज 186 सहित देशभर 884 जनामा संक्रमण पुष्टि। आज 313 जनाको कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या 20,555। स्थानीय तहसंघको समन्वयमा नियमित रूपमा खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा दशैं पछाडि गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी र अमेरिकाको दक्षिणी राज्यहरूमा लौरा आँधीका कारण 14 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार पूरा भयो। 10 बजे हिन्दी भाषामा अर्को बुलेटिन समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।